الحرية والقدم وبسم كل شيء مع عداه الفناء والعدم والصلاة والسلام والتحية والإكرام على الرسول الأمي المكي المدني القرشي الأبطهي سيدنا ونبينا أبي القاسم المصطفى محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتخبين المنتجبين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا واللعن على أعدائهم وقاتليهم وغاصبي حقوقهم ومنكري فضائلهم ومصالحهم وولايتهم من يومنا هذا إلى يوم الدين آمين يا رب العالمين أما بعد فقد قال الله الحكيم في كتابه الكريم بسم الله الرحمن الرحيم وتلك القرى أهلكناهم لما ظلموا وجعلنا لمهلكهم موعدا أوصيكم ونفسي عباد الله بتقوى الله فإن التقوى حبل الله المتين اپنے آپ کو اور تمام مومنین کو تقوی الہی کی وصیت و نصیحت کرتے ہیں کہ بہترین زادرہ تقوی پروردگار ہے بہترین سامان سفر تقوی پروردگار ہے اس سے پہلے کہ کچھ چیزیں آپ کی خدمت میں عرض کریں کچھ آج کی مناسبتیں ہیں اور کچھ اس ہفتے کی کچھ گئی مناسبتیں ہیں کچھ آنے والی مناسبتیں ہیں کہ جس میں سب سے پہلے آج کی تاریخ خصوصاً ایک روایت کے مطابق ہمارے اور آپ کے امام امام زین العابدین علیہ الصلوۃ والسلام سیدہ کے 75 دن والی روایت ہے اس کے اعتبار سے بھی چونکہ 13, 14, 15 اور 16 یہ چار تاریخیں ایسی ہیں کہ جو کسی دن بھی جناب سیدہ کی شہادت ہو سکتی ہے اس اعتبار سے ممکن ہے کہ حضرت کی شہادت کا دیوس بھی آج ہی ممکن ہے دوسری جو تاریخ گئی ہے وہ 12 جمادی الاول جو حضرت عبدالعظیم حسنی کے جن کی قبر مطہر ایران کے شہر رے میں ہیں ان کی وفات کی تاریخ تھی سن 252 ہجری میں اور یہی تاریخ 12 جمادی الاول پیغمبر اکرم کے والد حضرت عبداللہ ابن عبد المطلب کی وفات کی تاریخ تھی کہ جس دن پیغمبر اکرم اس دنیا میں آنے سے پہلے یا بعض روایات کے مطابق اپنے باپ کے سائے سے محروم رہ گئے 15 جمادی الاول جو آج کی تاریخ ہے یہ اس کی ایک مناسبت اور ہے کہ آج ہی کے دن امیر المومنین علیہ الصلوۃ والسلام کے ہاتھوں بصرہ فتح ہوا جب جنگ جمل ہوئی اور بصرہ والوں نے امیر المومنین کے خلاف جنگ کیا اور 10 جمادی الاول کو جنگ جمل واقع ہوئی اس کے بعد امیر المومنین نے جنگ جیتا اور پھر بصرہ گئے اور بصرہ کو فتح کیا وہ آج ہی کی تاریخ ہے یہ سن 36 کی بات ہے اسی جنگ کے کچھ دن کے بعد جناب زید بن سوہان جو امیر المومنین کے اصحاب میں سے تھے وہ 19 جمادی الاول کو شہید ہو گئے یہ کچھ مناسبتیں تھیں کہ جو گزر گئیں یا آج ہیں یا آنے والے دنوں میں آنے والی ہیں لیکن بہرحال ہمارا جو عنوان ہے اور جو ہماری گفتگو چل رہی ہے وہ ظلم اور ظلم بہت ہی خراب چیز ہے یہ اپنی گزشتہ گفتگو میں گزشتہ جمعے کو یہ چیز عرض کیا تھا کہ ہم کبھی کبھی محبت میں اپنی اولاد کے اوپر ظلم کرتے ہیں ہم یہ سوچتے ہیں کہ اپنی اولاد کے ساتھ بہت ہی اچھا کام کر رہے ہیں لیکن در حقیقت یہ ظلم ہوتا ہے جو ہم انجانے میں ہم سے یہ ظلم ہوتا ہے اور یہ بہت ہی خراب چیز ہے لہٰذا ہمیں سوچنا چاہیے اپنے اولاد کے بارے میں اس کے بھوشیہ کے بارے میں कि क्या हो सकता है, कैसे हो सकता है, उसे कितनी मोहब्बत देना चाहिए, कितना गुस्सा दिखाना चाहिए। ये ज़िंदगी का एक अहम शोबा है, क्योंकि अभी हम अगर औलाद का ख्याल नहीं रखेंगे तो यही औलाद आगे जाके हमारे हाथों से निकल जाएगी, फिर हम काफ़ी अफसोस मलते रह जाएंगे, लेकिन कुछ वापस आने वाला नहीं है। लिहाजा अभी से हम सोचें अपनी औलाद के बारे में, अपने बच्चों के बारे में, उनकी हकीकी तरबियत के बारे में। ये तमाम चीज़ें हमारी ज़िंदगी में ज़रूरी हैं। लिहाजा पैगंबर अकरम हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम फरमाते कि अकरमू औलादकुम, अपने औलाद का इकराम करो, उनका एहतराम करो। ऐसा नहीं है कि उनको बेइज्जती करो या उनको अहमियत नहीं दो। हमारे समाज में औलाद को ज़्यादा अहमियत दी जानी चाहिए, क्योंकि ये आज जो छोटे छोटे बच्चे देखते हैं कल भविष्य के प्रमुख यही हैं, हमारे समाज के प्रमुख यही हैं। समाज की जिम्मेदारी कल इन्हीं के हाथों में आने वाली है, तो अगर आज हम इनकी शख्सियत को बुजुर्ग बनाएंगे तो ये खुद बहुत बुजुर्ग बनेंगे, इसलिए कि भविष्य इनके हाथों में है, मुस्तकबिल इनके हाथों में है, इस्लाम की जिम्मेदारी इनके हाथों में है, समाज की जिम्मेदारी इनके हाथों में है। ये बच्चे आज देखने में छोटे हैं लेकिन यही भविष्य के बुजुर्ग हैं। आज अगर हम इन्हें साहिब इज्जत बनाएंगे तो कल यही हमें याद रखेंगे। हमारी ये जिम्मेदारी है कि अपने बच्चों का एहतराम करें, अपने बच्चों को फील्ड में लेके आए, मैदान में लेके, अरे अभी बच्चा है, नहीं अभी बच्चा नहीं है, ये कल का बुजुर्ग है, इसका एहतराम जरूरी है। देखिए पैगंबर अकरम की जिंदगी, पैगंबर अकरम इमाम हसन और इमाम हुसैन अलैहिस्सलाम छोटे हैं लेकिन एहतराम कितना है, इज्जत कितनी है। पैगंबर सजदे के आलम में इमाम हसन आगे कभी पुश्त के ऊपर बैठ गए, पैगंबर सजदे को लंबा है, तूल दे रहे हैं। कभी इमाम हुसैन अलैहिस्सलाम आगे बैठ गए, पैगंबर तूल दे रहे हैं। देखें इज्जत है समाज के अंदर। ये बच्चे पैगंबर अकरम मस्जिद में आ रहे हैं, रास्ते में कुछ बच्चे खेल रहे हैं, उन लोगों ने पैगंबर को दावत दी, या रसूल अल्लाह आप हमारे साथ आके खेलिए। पैगंबर ने कहा चलो खेलते हैं। पैगंबर कोई मामूली आदमी नहीं है, पैगंबर जाके बच्चों के साथ खेलने लगे, मस्जिद में सब इंतजार कर रहे हैं, क्या होगा? कोई पैगंबर इकराम आज नहीं आए, लेट हो गए, नमाज नहीं हो रही, जमात नहीं हो रही, पूरी पब्लिक इंतजार कर रही है। अगर ये आज हमारे समाज में हो तो क्या होगा? तूफान, वावेला होगा बहुत। लेकिन पैगंबर इकराम बच्चों के साथ खेल रहे हैं, तो जो कर रहे हैं ये नेचुरल चीज है जो मैं बयान कर रहा हूँ। कयामत आ जाएगी, मस्जिद से पूछ जाएगी लोगों के, हाँ आगा नहीं आए, पैगंबर इकराम बच्चों के साथ खेल रहे हैं। आखिर में मस्जिद वालों ने कहा क्या किया जाए, जनाबे बिलाल को भेजा गया। उस वक्त भी ब्लैकबेरी मोबाइल था, जनाबे बिलाल को भेजा गया, जाओ पैगंबर को ढूंढ के ले आओ। पैगंबर अकरम के पास गए, देखा कि पैगंबर अकरम बच्चों के साथ खेल रहे हैं। या रसूल अल्लाह मस्जिद में इंतजार हो रहा है। पैगंबर ने कहा कि जिन नमाज जमात से ज्यादा अहमियत इन बच्चों की है, और जो फरमा रहे ये पैगंबर के अपने बेटे थे, नहीं ये समाज के भविष्य थे, ये मुस्तकबिल हैं, इन्हें इज्जत दो। पैगंबर अकरम फरमाते हैं मन का नंदहु सभी फल यतसाबला, जिसके पास बच्चा है, जिसके पास औलाद है, उसे चाहिए कि बच्चों के साथ बच्चा बन जाए। और जो फरमा रहे आज हमारे माँ बाप के पास टाइम नहीं होता, बच्चा खेल रहा बेटा खेलो, उसके लिए गाड़ी लेते आए, ये लेते आए, ये अकेला बेटा घर में खेल रहा है, दिन भर परेशान नहीं होगा तो और क्या होगा, ये मरीज नहीं हो जाएगा ज़हनी तो और क्या होगा। माँ बाप अपने काम में बिजी, उनके पास टाइम नहीं कि बच्चों के लिए टाइम निकाले। मन काना जिसके पास बच्चा है वो बच्चों के साथ बच्चा बन जाए, उनके साथ खेले, ये इस्लाम का हुक्म है, ये तरबियत औलाद का एक अहम रुकन है। बहरहाल पैगंबर अकरम उन बच्चों के साथ खेल रहे हैं, जनाबे बिलाल पहुंचे मस्जिद में, आपका इंतजार किया जा रहा है। पैगंबर अकरम बच्चों की तरफ मुतवज्जो हुए, बेटे मस्जिद में सब इंतजार कर रहे हैं, क्या हमें इजाजत दे रहे हो कि जाएं मस्जिद में? तो जो फरमाते हैं, देखिए पैगंबर अकरम इन छोटे छोटे बच्चों से इजाजत मांगते हैं, हमारे यहाँ बच्चे इजाजत न भी तब भी हम एक थप्पड़ मारेंगे, चलो नमाज का टाइम हो गया है जाने दो हमें। यही होता है ना, ये थप्पड़ मारना, ये डांटना, ये चिल्लाना, ये गुस्सा दिखाना, ये तालीम इस्लाम में नहीं है। बच्चों के साथ जितनी मोहब्बत और मेहरबानी से पेश आओगे, यही बच्चे कल आपके साथ उतनी मोहब्बत और मेहरबानी से पेश आएंगे। रिवायात के अंदर जगह जगह पर वाकिरू के बारे में, अपने बड़ों की इज्जत करो, इहतराम करो, वरहमू से बारकुम अपने छोटों के ऊपर रहम करो। ये मुस्तकबिल है, ये भविष्य है, ये फ्यूचर है हमारे समाज का, हमारे दीन का, हमारे मजहब के, ये सब ठेकेदार हैं। आज हम हैं, कल ये बच्चे होंगे, लिहाजा इनको आप ही सब बुजुर्ग बनाओ, ताकि अंदर इनकी शख्सियत बुजुर्ग हो, इनकी रूह बुजुर्ग हो, इनकी सोच बुजुर्ग हो, इनकी फिक्र बुजुर्ग हो, इनका विचार बुजुर्ग हो। आज से उन्हें बच्चों को फील्ड में ले गया। ये मस्जिद क्या है? ये तरबियत का है। पैगंबर अकरम छोटे छोटे बच्चों को लेके आते थे मस्जिद में, इमाम हसन और इमाम हुसैन मस्जिद में आते थे पैगंबर के साथ। आप देखें नमाज से पहले 7 मरतबा तकबीर कहना मुस्तहब है, यानी जिसे कहते हैं उसमें से एक तकबीरतुल इहराम किसी को बना लीजिए, पहली को, दूसरी को, तीसरी को, चौथी को, पांचवी को, छठी को, सातवीं को, किसी एक को तकबीरतुल इहराम बना लीजिए। सुन्नत पैगंबर है। कैसे सुन्नत पैगंबर है? रिवायात बताती है कि पैगंबर के पहलू में आके इमाम हुसैन खड़े हो गए, मस्जिद में जमात लगी है, पैगंबर खड़े हैं, उनके बाजू में इमाम हुसैन अलैहिस्सलाम खड़े हैं। पैगंबर ने कहा अल्लाहु अकबर, इमाम हुसैन अलैहिस्सलाम ने कहा अल्लाहु अकबर, लेकिन सही नहीं कह पाए। पैगंबर ने फिर कहा अल्लाहु अकबर, फिर इमाम हुसैन सलाम ने सही नहीं कहा, फिर पैगंबर ने कहा अल्लाहु अकबर, फिर इमाम हुसैन ने सही नहीं कहा। 7वीं मरतबा जब पैगंबर ने तकबीर कही और इमाम हुसैन ने सही तकबीर कही, तो पैगंबर ने वहां से नमाज शुरू की। ये चीज सुन्नत पैगंबर बन गई, ये अमल है इमाम हुसैन अलैहिस्सलाम। अल्लाह की नजर में कितना एहतराम है इमाम हुसैन का। इमाम हुसैन अभी बच्चे हैं, फिर भी इस बच्चे का एहतराम इतना है कि पैगंबर अगर इसके रोने की आवाज सुन लेते अर्श इलाही हिल जाता है। मस्जिद के पास से गुजर रहे पैगंबर अकरम, कोई बच्चा रो रहा है, फौरन मदरसे के अंदर जाके मुअल्लिम से कहा ये बच्चा क्यों रो रहा है? खबरदार, ये कभी बच्चा रो ही नहीं, इसलिए कि इसकी आवाज मेरे हुसैन से मिलती है। इस बच्चे को रुलाना नहीं, इस बच्चे की आवाज मुझे तकलीफ पहुंचा रही है, इसे चुप करो। देखें इस्लाम ने औलाद की तरबियत के ऊपर जोर दिया, हमारी जिम्मेदारी है कि बच्चों की अच्छी तरबियत करें, ताकि ये भविष्य बने हमारे समाज का, मुस्तकबिल बने हमारे समाज का। कभी कभी लेकिन हम अनचाहे तरीके से बच्चों के साथ झिड़क के बात करते हैं, डांट के बात करते हैं। इस्लाम ने कहा उनके ऊपर टेंशन में इंसान खुद रहता है, व्याधि में खुद रहता है, लेकिन ये टेंशन, ये व्याधि बच्चों के ऊपर भी आती है। आज हमारे समाज में एजुकेशन के मसाइल देखें तो क्यों बताइए, एजुकेशन के मसाइल, तालीम के मसाइल, मदरसे के मसाइल, स्कूल के मसाइल। अभी बच्चे ने माँ की गोद में आँख खोली है, अभी 1.5 वर्ष का 2 वर्ष का हुआ स्कूल, सुबह बेचारा जो उसके सोने की उम्र है 6 बजे 7 बजे उठा, कहा जा रहा है स्कूल, उसे चला नहीं जा रहा, उसका हाथ पकड़ के लेके जाया जा रहा है स्कूल। इस्लाम ने कहा 7 साल तक बच्चों के ऊपर फोर्स नहीं करो, उनको जहनी फिशार नहीं दो, उनके ऊपर फोर्स नहीं आए उनके दिमाग के ऊपर, जहन के ऊपर, ये बच्चे खराब हो जाते हैं। 7 साल तक बच्चों को बिल्कुल आजाद छोड़ दो, ये बादशाह है, जो कहे वो तुम करो, तुम इनके नौकर। 7 साल तक बिल्कुल उनको आजाद छोड़ दो, 7 साल से लेकर 14 साल तक इनको अपना नौकर बना के रखो। ये तरबियत है इस्लाम में, जो कहो इन बच्चों को करना है। और 7 से लेकर 14 साल से लेकर 21-22 बरस तक इस्लाम ने कहा कि इन बच्चों को अपना मुशाविर बनाओ, अपना वजीर बनाओ। कोई भी तुम्हें काम करना है, इन बच्चों से पूछे बेटा ये काम करें नहीं करें, तुम क्या कहते हो? देखो हमारे समाज में एक 18-20 वर्ष के 15 वर्ष के बच्चा, अरे अभी बच्चा, इसके तो समझ में नहीं आता है। इस्लाम ने ऐसे ही कह दिया कि बच्चों से मशवरा करो, अगर इसके समझ में नहीं आता होता तो इस्लाम ने क्यों कहा? देखिए बच्चों को शख्सियत देनी चाहिए, तरबियत का बहुत अहम मसला। आज हमारे समाज के जवान जो बिगड़ रहे हैं, कहीं ना कहीं उसमें हमारी तरबियत का खोट है, कहीं ना कहीं। मैं यही कहता हूँ कि हमने जानबूझ के की مشکل ہے, چونکہ ہم اسلام سے ناشنا, اسلام کے مسائل کو نہیں سمجھتے, اس لیے ہم نے یہ کام کر دیا, ہم سے انچاہے میں یہ ہو گیا, انجانے میں یہ ہو گیا. لہذا ضروری ہے کہ ہم پہلے خود اپنی تربیت کریں, اس کے بعد اولاد کی تربیت کریں. پہلے خود سمجھیں پھر اولاد کو سمجھائیں, پہلے خود پڑھیں پھر اولاد کو پڑھائیں. ایک بار اگر خود نماز نہ پڑھتا ہو تو اسے حق حاصل ہے کہ اولاد سے کہ بیٹا نماز پڑھو. اولاد تو کل یہی کہ آپ تو خود نماز نہیں پڑھتے, ہمیں نماز پڑھنے کے لیے کہہ رہے ہیں. آپ تو خود روزہ نہیں رکھتے, ہمیں روزہ رکھنے کے لیے کہہ رہے ہیں. آپ نے خود کبھی حج نہیں کی, ہم سے کہہ رہے ہیں حج کے اوپر جاؤ. آپ نے کبھی زیارت نہیں کی, ہم سے کہہ رہے ہیں. آپ نے ہمیشہ اللہ کا حق کہا ہے, نہ خمس دیا ہے, نہ زکوٰۃ دیا ہے, نہ صدقہ کیا ہے, نہ خیرات کیا ہے, ہم سے کہہ رہے ہیں. دیکھیے یہ چیز ضروری ہے کہ خود والدین اپنی تربیت کریں, اس کے بعد سب سے زیادہ ضروری ہے کہ اولاد کی تربیت کریں. پہلے خود بن جاؤ پھر دوسروں کو بناؤ. لہذا ہمیں ان چیزوں کے اوپر سوچنا چاہیے کہ آنے والی جنریشن کیسی ہوگی, آنے والی نسل کیسی ہوگی, یہ ہماری ذمہ داری ہے. اگر خراب ہوئی یہ نسل تو اس کی ذمہ داری ہماری ہے. روز قیامت ایک ایک چیز کا حساب ہمیں دینا پڑے گا. یہ بہت بڑی چیز ہے یہ اولاد کی تربیت جو اللہ نے ہمارے کاندھے کے اوپر رکھی ہے. اسے دشمن اہل بیت بنانا ہے کہ مومن بنانا ہے, کیا بنانا ہے یہ ہمارے ہاتھ میں ہے. اسے نمازی بنانا ہے, مومن بنانا ہے, متقی بنانا ہے, بے دین بنانا ہے, یہ ہمارے ہاتھ میں ہے. ہم نے اگر اچھی تربیت کی تو یقینی مومن بنے گا, اگر ہم نے اچھی تربیت نہیں کی تو خاک ہم اسے مومن بنائیں گے. جب ہم خود تو مومن نہیں ہوں گے تو کیا اس کو مومن بنائیں گے, اس کی کیا تربیت کریں گے. لہذا ہمیں کوشش کرنا چاہیے کہ بچوں کے مسائل کے اوپر زیادہ دھیان دیں, ان کے ایجوکیشن کے اوپر, ان کی تربیت کے اوپر, ان کے مسائل کے اوپر, ان کی ذمہ داریوں کے اوپر, ان کے احساس کے اوپر, ان کے کھیل کے اوپر, ساری چیزوں کو بچوں کو زیادہ توجہ دیں. بزنس انسان تھوڑا کم چلے گا, انسان بھوکا نہیں رہے گا, کھا لے گا, لیکن اگر بچے آج خراب ہو گئے تو کل یہ بچے واپس آنے والے نہیں, کل ان کا بچپنا واپس آنے والا نہیں ہے, بھوشیہ واپس آنے والا نہیں. جو وقت گزر گیا وہ گزر گیا. پروردگار عالم ہمیں توفیق عنایت فرماتے ہم اپنے بچوں کی اسلام کے مطابق تربیت کر سکیں. پروردگار ہمیں توفیق عنایت فرما کہ ہمارے یہ بچے اسلام کا مستقبل بنے. پروردگار ہمارے بچوں کو ترقی عنایت فرما. پروردگار ان کے وجود سے ہماری مسجدوں کو, ہماری امام بارگاہوں کو منور فرما. پروردگار ہم سب کی مغفرت فرما, ہمارے بزرگوں کی مغفرت فرما, ہمارے مرحومین کی مغفرت فرما, ہمارے والدین کی مغفرت فرما. دنیا میں جہاں جہاں بھی شیعہ آباد ہیں سب کی جان مال عزت آبرو کی حفاظت فرما. خصوصاً شیعان بحرین, یمن, عربستان, پاکستان, افغانستان, عراق, سیریا, خدا ان کی مدد فرما, ان کی نصرت و یاری فرما. جو مخالفین کے ساتھ, وہابیت کے ساتھ, داعش کے ساتھ جو مومنین جنگ کر رہے ہیں, پروردگار ان مومنین کو کامیابی عنایت فرما. دشمنان اسلام کو نیست و نابود فرما. داعش, القاعدہ, النصرہ کو پروردگار نیست و نابود فرما. امریکہ اور اسرائیل کو نیست و نابود فرما. پرچم اسلام کو سربلند فرما. پرچم کفر و شرک و نفاق کو سرنگوں فرما. علماء, مراجع, خصوصاً آیت اللہ سیستانی, آیت اللہ خامنئی کی حفاظت فرما. صحت و طول عمر عنایت فرما. جمہوری اسلامی ایران کی حفاظت فرما. پروردگار ہمارے امام کے ظہور میں تعجیل فرما. ہمیں ان کے آوان و انصار و ناصر و مددگار میں شامل فرما. بسم اللہ الرحمن الرحیم. والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر.